प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ट्ज सँग सीताराम ओझाको नमस्कार।
सुरुमा यस प्रसारणका प्रमुख खबरहरू।
राजनीतिक हस्तक्षेपका कारण 28 लाख प्रदेशवासीको जनस्वास्थ्यसँग जोडिएको सेती अञ्चल अस्पतालमा निशुल्क टिकाउने मुस्किल। माथिल्लो तहका चिकित्सक नेतृत्व समालाई स्वीकार गर्दै चुस्त व्यवस्थापन नहुँदा सेवा खस्कियो।
हुनाकी राजमार्ग अन्तर्गत कैलालीको धनगढी सत्य सडक खण्डमा पर्ने पुल निर्माणमा ढिलाइ हुँदा आवत जावतमा शास्ति। 4 वर्ष अगाडि नै निर्माण सम्पन्न हुनुपर्ने पुल नबनेपछि योजना कार्यालय उदासीन।
धनगढीमा जग्गा एकीकरण गर्दै व्यवस्थित र अत्याधुनिक नमुना बस्ती निर्माण गरिने। सुविधायुक्त बस पार्क सहित आवश्यक सबै पूर्वाधार बनाउनका लागि प्रारम्भिक अध्ययन सुरु।
र नेपाली काङ्ग्रेसद्वारा सरकार विरुद्ध प्रदेशका 9 जिल्लामा प्रदर्शन सहित विरोध सभाको आयोजना। जनताको ढाड सेक्ने गरी हरेक वस्तुमा बढाएको कर र मूल्य फिर्ता लिन माग।
विदेश खबर अब विस्तारमा। प्रदेश नम्बर 7 का 9 जिल्ला का बासिंदा को जनस्वास्थ्यसँग जोडिएको सेती अञ्चल अस्पताल में पछिल्ला केही वर्ष यता मेडिकल सुपरिन्टेन्डेन्ट अर्थात मेसु टिकाउन समस्या हुन थालेको छ। डाक्टर गणेश बहादुर सिंह सेवानिवृत्त भएपछि सेती अञ्चल अस्पताल में थुप्रै मेसु भइसकेका छन्। तर अधिकांशले आफ्नै खुशीमा मेसुको पद त्यागेका छन्। वर्तमान मेसु डाक्टर सजन केसीले पनि राजीनामा दिने तयारी गरेपछि अञ्चल अस्पताल में मेसु किन टिक्दैनन् भन्ने पेचिलो प्रश्न उब्जिएको छ। चुस्त व्यवस्थापनको अभावमा स्थापना कालदेखिका दरबन्दी पूर्ति हुन नसकेको छैन भने अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने समस्या बढ्दै गएको छ। डायलिसिस आईसीयू लगायतका सेवालाई प्रभावकारी बनाउन सकिएको छैन भने बेला बेला फोहोर व्यवस्थापन, पानीको व्यवस्थापन, पार्किङ व्यवस्थापनको समस्या पनि आउने गरेको छ। केही चिकित्सकहरूका अनुसार अस्पतालमा प्रमुख भएर काम गर्ने वातावरण नै छैन। उनीहरूका अनुसार चौतर्फी दबाव र राजनीतिक हस्तक्षेपका कारण इच्छा भए पनि अस्पतालको अवस्था सुधार गर्न मुस्किल भइरहेको हो। अस्पतालमा सिनियर चिकित्सकहरू मेसु बन्न अस्वीकार गर्दै आएको कारण के साँच्चीकै सेती अञ्चल अस्पतालमा काम गर्ने वातावरण छैन भन्ने प्रश्न खडा भएको छ। सहकर्मी नवराज पनिरको रिपोर्ट।
झण्डै 1.5 दशकसम्म सेती अञ्चल अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट रहनुभएका डाक्टर गणेश बहादुर सिंह सेवानिवृत्त भएपछि अस्पतालको नेतृत्व पाएका कसैले पनि लामो समय मेसु भएर बस्न मान्नु भएन। डाक्टर सिंहपछि मेसुको जिम्मेवारी पाउनुभएका 11 तहका डाक्टर बिसन सिंह बोहराले अस्पतालमा नेतृत्व गर्ने इच्छा नै व्यक्त गर्नु भएन। त्यसपछि मेसुको जिम्मेवारी सहित अस्पतालमा आउनुभएका डाक्टर सूर्यबहादुर गुरुङ त विदा लिएर काठमाडौँ जानुभयो, तर अस्पतालमा फर्किनु भएन। डाक्टर गुरुङले मेसुबाट छोडेपछि डाक्टर अशोक सिर्पाईलीलाई मेसुको जिम्मेवारी दिइयो। पनि आफ्नै खुसीले वर्षदिन नपुग्दै राजीनामा दिनुभयो। पछिल्लो 1 वर्षदेखि मेसुको जिम्मेवारी सम्हाल्दै आउनुभएका डाक्टर सजन केसीले पनि मेसु पद छोडेर भरतपुर अस्पताल जाने तयारी गरिसक्नु भएको छ। किन टिक्दैनन् त सेती अञ्चल अस्पतालका मेसु? डाक्टर केसीको भनाई यस्तो छ।
आकांक्षा सहित आएको बिरामीहरूलाई सेवा दिन कठिनाई भएको छ। कर्मचारीहरू भेटेन, डाक्टरहरू टाइममा भेटेन भन्ने कुरा चाहिँ सरकारी अस्पताललाई एउटा खाने पाटोको भन्दा पनि हामीले सेवा दिने र यो भेगको जनतालाई कसरी राम्रो बनाउने कुरामा हामी कटिबद्ध हुनुपर्छ। 1 वर्षको अनुभवमा म कार्यालय प्रमुख मात्रै चाहेर पनि नहुने रहेछ। यसको लागि टिमवर्क चाहिन्छ, डाक्टरको टिम चाहिन्छ, सिस्टरको टिम चाहिन्छ, प्यारामेडिक्सको टिम चाहिन्छ र सहयोगी कर्मचारीहरूको टिम चाहिन्छ।
पछिल्लो केही वर्ष यता लामो समयसम्म कोही पनि कार्यालय प्रमुखको पदमा टिक्न नसक्ने समस्याले अस्पतालको व्यवस्थापन चुस्त बनाउँदै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको छ। अस्पतालमा अहिले पनि 11 तहका 6 जनाको दरबन्दी मध्ये 2 जना चिकित्सक डाक्टर बिसन सिंह बोहरा र हेमराज पाण्डे कार्यरत हुनुहुन्छ। तर विगतमा 2 जनाले मेसु बन्न अस्वीकार गरिसक्नु भएको छ। 11 तहका डाक्टरहरू भए पनि उनीहरू काम गर्न असहज हुने भन्दै मेसु बनेर अस्पताल सुधार गर्न इच्छुक नभएकाले 9 तहका डाक्टरलाई मेसुको जिम्मेवारी दिँदै आएको छ। तल्लो तहका चिकित्सकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर माथिल्लो तहका चिकित्सकलाई चलाउनु पर्ने समस्याले पनि मेसु पदमा चिकित्सकहरू स्थिर भएर बस्न नसकेका हुन्। अस्पतालका पूर्व मेसु डाक्टर गणेश बहादुर सिंह।
11 तहका त्यहाँको डाक्टरहरू अब ती सबै क्लिनिसियन छन्। 11 तहको डाक्टरलाई तपाईँको 9 तहको डाक्टर मेसु कहीँ परिचालन गर्न सक्छ र सम्भवै छैन। अब त्यस कारण चाहिँ गभर्मेन्टले विचार पुर्याउनु पर्छ। त्यो भयो भने चाहिँ जहिले पनि त्यो अस्पतालको बिहालै हुन्छ।
सेवा सुविधा दिएर पनि माथिल्लो तहका डाक्टरहरू सेती अञ्चल अस्पतालको मेसु बन्न किन डराउँछन् त? के राजनीति हाबी भइरहे हो अथवा अन्य कारण खोजीको विषय बनेको छ? मेसुको जिम्मेवारी दिए पनि कार्यालय सहयोगीलाई पनि निकाल्न सक्ने सम्मको अधिकार नपाएको पूर्व मेसुहरूको दावी छ। अस्पताल विकास समितिले हरेक निर्णयमा हस्तक्षेप गर्ने गरेका कारण पनि सेती अञ्चल अस्पतालमा नेतृत्व गर्दै काम गर्ने वातावरण बन्न नसक्छ। सकेको उनीहरूको दावी छ। सरकार परिवर्तन भएसँगै विकास समिति पनि परिवर्तन हुँदा अस्पतालका निर्णयहरू पनि फेरिने समस्याले अञ्चल अस्पतालको अवस्था सुधार भएको छैन। विकास समितिका पदाधिकारीहरूले अस्पतालको गुणस्तर सुधारका लागि पहल गर्नुभन्दा पनि अस्पतालको बजेटमा अनुगमन भ्रमणमा बढी केन्द्रित भन्दा पनि मेसो भएर काम गर्न मुस्किल भएको पूर्व मेसोहरूको तर्क छ। अस्पतालका पूर्व मेसो डाक्टर सूर्य बहादुर गुरुङ स्रोतका अनुसार सेती अञ्चल अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट नटिक्नुको अर्को कारण वर्षौंदेखि अस्पतालमा कार्यरत प्रशासनिक कर्मचारी पनि हुन्। उनीहरूले आफ्ना पार्टी निकटका मेसोलाई सहयोग गर्ने र अन्यलाई हटाउनका लागि चलखेल गर्ने गरेको बुझिएको छ। औषधि खरिददेखि अस्पतालका अन्य काममा कमिसन खाँदै आएका कर्मचारीहरूले मेसोलाई पनि आफ्नै मातहतमा चलाउन खोज्ने र केही सुधार गर्न खोजे निकाल्नका लागि चलखेल गर्ने गरेको स्रोतको दावी छ। चिकित्सकहरू पनि ड्युटी समयमा निजी अस्पतालमा व्यस्त हुने परिपाटीले कार्यालय प्रमुखलाई असहज हुने गरेको छ।
गर्न सक्ने चिज अथवा आफूले गरौँ भन्ने चिजहरू गर्न मिल्दैन, त्यो चाहिँ अब विभिन्न नियममा बाँधिएको छ। केही गर्यो कामै गरेन अथवा केही नसेध दिनलाई पनि अलिकति गाह्रो हुन्छ। कर्मचारीको प्रेसरहरू छ, पर्म बस्ने यो भएन त्यो भएन, बिहानदेखि बेलुकासम्म कहीँ केही भयो कहीँ केही भयो भन्ने झन्झटिलो अवस्था भयो है। अब आफूले केही निर्णय गर्दा खोज्दाखेरि चाहिँ विभिन्न समस्या हुन्छ कि।
प्रदेशभरिका बासिन्दाको जनस्वास्थ्यसँग जोडिएको सेती अञ्चल अस्पतालको प्रमुख बन्नका लागि व्यवस्थापकीय रूपमा योग्य चिकित्सकहरूका बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने हो। तर सेती अञ्चल अस्पतालमा प्रमुख बन्नका लागि होइन, प्रमुखबाट बाहिरिनका लागि भइरहेको प्रतिस्पर्धाले अस्पतालको सेवा सुधार होला र गुणस्तरीय सेवा पाइएला भन्ने प्रदेशवासीको सपना पूरा हुन जटिल हुनेछ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
यो रिपोर्ट पछि अब बाँकी प्रसंगहरू।
नेपाली काङ्ग्रेसले सोमबार प्रदेश नम्बर 7 नौवटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन सहित विरोध सभा सम्पन्न गरेको छ। नौवटै जिल्लामा आयोजना गरिएको प्रदर्शनका क्रममा काङ्ग्रेसका नेताहरूले समृद्धिका कुरा गर्ने नेकपा नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको टिप्पणी गरेका छन्। नेपाली काङ्ग्रेस कैलालीले धनगढीको पार्क मोडमा आयोजना गरेको कोर सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा काङ्ग्रेस केन्द्रीय सदस्य रमेश लेखकले केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम नगरेको आरोप लगाउनुभयो। सरकारप्रति व्यङ्ग्य गर्दै नेता लेखकले ओली र प्रचण्डले मूल्य वृद्धिमा भने क्रान्तिकारी छलङ मारेको बताउँदै हरेक वस्तुमा कर र मूल्य बढाइ जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउनुभयो।
सरकार अधिनायकवादी चरित्रका साथ सर्वसत्तावादतर्फ सामाजिक फाँसीवादतर्फ गइराखेको छ। त्यस कारण सरकारलाई खबरदारी गर्नका लागि, सचेत गर्नका लागि र आम नेपाली दिदीबहिनी दाजुभाइहरूलाई यो सरकार जो फाँसीवादी चरित्रको प्रदर्शन गर्दैछ यसका विरुद्धमा चेतना भर्नका लागि हामीले सडकमा आउनु परेको हो।
पार्क मोडमा आयोजना गरिएको कोणसभालाई राज्यमन्त्री दीर्घ भाट, पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई, कैलालीका पूर्व सभापति गोविन्द राज जोशीले सम्बोधन गर्दै सरकारले जनताको ढाड सेक्ने गरी हरेक वस्तुमा कर वृद्धि गरेको र यो फिर्ता लिनुपर्ने माग गर्नुभयो। त्यसअघि धनगढी चौराहादेखि सरकार विरुद्ध नाराबाजी गर्दै विरोध र्याली निकालिएको थियो। सबै ठूला राजनीतिक दलहरू जस्तै काङ्ग्रेसले पार्क मोडमा सडक नै अवरुद्ध गरेर कोणसभा गरेको हो। कोणसभाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भए पनि ट्राफिक प्रहरी र अन्य सुरक्षा निकाय भने मुख दर्शक बनेका थिए।
यस्तै नेपाली कंग्रेसले डोटीमा पनि सरकार विरुद्ध जिल्ला सदरमुकाम सिलगढीमा प्रदर्शन गरेको छ। सरकार लोकतान्त्रिक मूल्य मान्यता विपरीत अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न प्रदर्शन गरिएको नेपाली कंग्रेस डोटीले जनाएको छ। संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महँगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोड्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अङ्गमा हस्तक्षेप गरेको ठहरसहित डोटी जिल्लामा प्रदर्शन गरिएको हो।
यस्तै बझाङ जिल्लामा भने नेपाली काङ्ग्रेस र विवेकशील साझा पार्टीले महँगी विरोधमा प्रदर्शन गरेका छन्। करको दर बढाएको र महँगी बढेको भन्दै नेपाली काङ्ग्रेस र विवेकशील साझा पार्टीले प्रदर्शन गरेका हुन्।
यस्तै बैतडीमा पनि कंग्रेसले प्रदर्शन गरेको छ। पार्टी कार्यालय गोठाला पानीबाट नारासहित निस्केको र्याली साइलेक उदय प्रशासन अगाडि प्रदर्शन गरिएको हो। सरकार लोकतान्त्रिक मूल्य मान्यता विपरीत हिँडेको, कालोबजारी महँगाई बढाएको भन्दै सरकार विरुद्ध प्रदर्शन गरिएको कंग्रेस बैतडीका सभापति नरेन्द्र सिंह थापाले बताउनुभयो। तपाईँ प्रदेश नम्बर सातको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। फेरि पनि खबरकै सिलसिला। राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत कैलालीको धनगढी सत्य सडक खण्डमा पर्ने पुल निर्माणमा भइरहेको ढिलाइका कारण आवत जावतमा शास्ति भएको छ। पुल निर्माणमा भएको ढिलाइका कारण लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय बासिन्दाको समस्या फेरि हटेको छैन। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण हुलाकी सडक खण्डमा बन्ने 12 मध्ये दुईवटा पुलको काम अझै सम्पन्न हुन नसकेको हो। सुनौ यसै विषयको साप्ताहिक स्तम्भ हाम्रो सडक।
हुलाकी राजमार्ग अन्तर्गत कैलालीको धनगढी सती सडक खण्डमा पर्ने 12 पुलमध्ये दुईवटाको निर्माण कार्य अझै पनि सम्पन्न हुन नसकेको हो। हुलाकी सडक आयोजना कार्यालय धनगढीका अनुसार 6,63,00,000 लागतमा निर्माण हुने कान्द्रा नदीको पुल र 1.5 करोडको लागतमा निर्माण हुने पबेरा खोलाको पुलको निर्माण अवधि गत असारमा सकिएको छ, तर कार्य प्रगति भने न्यून रहेको छ। हुलाकी सडक आयोजनाका सब इन्जिनियर वीरबहादुर कोली:
हाम्रो हुलाकी सडक अन्तर्गत जम्मा 12 पुल हो, 10 पुल सकिसकेको अवस्था छ, पुल चाहिँ अब बाँकी छ। भनौँ कान्द्रा नदी पुल र पबेरा खोला पुल भन्ने दुईटा पुल बाँकी छ।
सुरुमा 15 महिनाको निर्माण अवधि तोकिएको पबेरा खोला पुल 2071 चैतमै सम्पन्न हुनुपर्ने हो, तर स्थानीयको विरोधका कारण उक्त पुल निर्माणमा ढिलाइ भएको दावी आयोजना कार्यालयको छ। अहिले सो पुलमा 50% मात्रै भौतिक प्रगति हुन सकेको छ भने कान्द्रा नदी पुलमा त 35% मात्रै प्रगति भएको छ। पुल निर्माणमा भइरहेको ढिलाइका कारण हुलाकी राजमार्ग अन्तर्गतको सडक भएर आवत जावत गर्नेहरू फेरि पनि बर्सातको बेला नदी खोलाको जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन्। एकजना स्थानीय सालिभान खड्का:
समस्या त धेरै पर्ने नि, अब नदीमा नाउ लगाएको हुन्छन्, त्यही घाटा हुन्छ जनतालाई, अब जति पाए त्यति क्षतिया हुन्छन्, अब आउ जाउ आउनु पर्ने धनगढी हुन्छ, जे पनि कार्यले अघि अप्ठ्यारो अप्ठ्यारै हुन्छ नि। अब या ठेकेदारको लापरवाही या सरकारको लापरवाही हो, अब काम किन हुँदैनन्? त्यो बर्सातमा त अब बर्सातमा त अब समस्या त समस्या हुँदैन, अब कतिजना मान्छे बग्छन् त्यहाँ खोलामा, अब वारिपारी अब गाई गोरु चराउनु पनि गाह्रो छ त्यहाँका मान्छेलाई त।
हुलाकी सडक आयोजना कार्यालयले भने पुल निर्माणमा ढिलाइ हुनुको कारण निर्माण व्यवसायको लापरवाही भएको बताएको छ। त्यस्तै निर्माण सामग्रीको अभाव र स्थानीयको विवादका कारण पनि पुल निर्माणमा ढिलाइ भइरहेको दावी कार्यालयको छ। फेरि एकपटक हुलाकी सडक योजना कार्यालयका सब इन्जिनियर कोली:
अब त्यो विभिन्न कारणहरू छ, अब समयमा काम हुन पाउँदैन, कहिले विवाद भइदिन्छ, कहिले बन्द हडताल भइदिन्छ, कहिले यो बर्सातले गर्दाखेरि रोकिन्छ, त्यसले गर्दाखेरि उसले समयमा काम सम्पन्न गर्न सक्दैन, त्यसपछि महत्त्व गर्नुपर्ने निर्माण कम्पनीको पनि अलिकति कमजोरी चाहिँ छ, किनभने उसले समयमा आएर काम गर्दै
हुलाकी राजमार्ग सडक खण्ड अन्तर्गत मोहना नदी पुल, पथरी नदी पुल, काँडा नदी पुल, गौरी नदी, कटनी नदी, झर्निया सुरमे खोला पुल, कानी खोला पुल, मोर्निया नाला पुल, खकरौला घाट पुल र कनरी नाला पुलको निर्माण भने सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ। हवस् त, साप्ताहिक स्तम्भ हाम्रो सडक सकियो। अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
अब अर्को प्रसंग। धनगढ़ीमा व्यवस्थित र नमूना आवासीय बस्ती निर्माण हुने भएको छ। जग्गा एकीकरण आयोजना मार्फत नमूना र पूर्वाधारयुक्त बस्ती बनाइने भएको हो। धनगढ़ीको वडा नम्बर 5 आवश्यक सबै पूर्वाधार पुगेको बस्ती बनाउनका लागि तयारी पनि शुरू भएको छ। बस पार्क, पार्क, खानेपानी, विद्युत, खेल मैदान, खुला मैदान लगायतका सबै सेवा सुविधा भएको बस्ती निर्माणका लागि प्रारम्भिक अध्ययनको काम भइरहेको छ। प्रारम्भिक अध्ययनपछि विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने कामलाई अगाडि बढाइने क्षेत्रीय शहरी विकास आयोजनाले जनाएको छ। इस सम्बन्धी एक रिपोर्ट।
भौतिक पूर्वाधारको विकास गरी विकसित प्लट तयार गर्दै नमूना आवासीय क्षेत्र बनाउने महत्वाकांक्षी योजनालाई अगाडि बढाइने भएको हो। क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत जग्गा एकीकरण आयोजना सञ्चालन गरी धनगढीमा सबै सुविधा पुगेको बस्ती निर्माणका लागि प्रारम्भिक अध्ययनको काम भइरहेको छ। परामर्शदाता कम्पनी बीडीएले अहिले सो क्षेत्रमा काम थालेको छ। क्षेत्रीय शहरी विकास आयोजनाका आयोजना इन्जिनियर श्याम चन्द्र बुढाथोकी:
म तयारी भन्ने ठाउँमा चाहिँ उहाँहरूबाट गर्न तयार छौँ भनेर चिठी आइसकेको छ। दुईचोटि गएर त्यहाँ चाहिँ जग्गा पनि हेरिसकेका छौँ। प्रिलिमिनरी डाटाहरू कलेक्सन गर्ने भयो, जस्तै जग्गा कस्तो छ, ठिक छ छैन, बाटोहरू अहिले कस्तो छ, र नापी र मार्फत कार्यालयबाट पनि लगत सङ्कलन भन्नाले को को जग्गा धनीहरू हुनुहुन्छ, एलएन जग्गा कति छ, नम्बरी कति छ, अनि सबै त्यो सङ्कलन लगभग भइसकेको छ। र अब आउने शनिबार फेरि अर्को एउटा मिटिङ राखेर उहाँहरूले प्रक्रियामा अगाडि बढ्दै समय भनेर उहाँलाई जानकारी गराउने र अरू आवश्यक कामहरू अगाडि बढाउनेको लागि चाहिँ शनिबार पनि मिटिङ बस्दैछ।
नगर विकास ऐन 2045 अनुसार जग्गा एकीकरण गरी व्यवस्थित सहरीकरण गरे उद्देश्यले करिब 100 बिघा जग्गामा नमुना बस्ती बस्ती निर्माणका लागि प्रारम्भिक काम थालिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 5 रहेको आयोजना क्षेत्रमा भौतिक पूर्वाधारको विकास गरी विकसित प्लट तयार पार्ने योजना छ। आयोजनालाई शहरी आवास क्षेत्र बनाउने लक्ष्यका साथ बस पार्क, पार्क, खेल मैदान, खुला ठाउँ लगायतका आवश्यकताहरूका साथै सबै पूर्वाधारहरू समान रूपमा पुर्याइने योजना बनाइएको छ।
बस्तीमा विकास हुने गइरहेछ। विकासको क्रममा चाहिँ उहाँहरूले चाहिँ आफ्नै हिसाबमा बस्ती विकास गर्न जानु भएको छ। जग्गा नमिलेको हुन्छ, कोसिसमा बाटो पुगेको हुँदैन, संरचनाहरू चाहिँ आफ्नै हिसाबमा बनाएको। अबको बस्ती बसाउँदाखेरि चाहिँ व्यवस्थित होस्, घरहरू बाटो पुग्ने होस्, पानी बत्ती अरू आधारभूत आवश्यकताहरू पनि पुगोस् भन्नको लागि जग्गा एकीकरण गर्न खोजिएको हो। काठमाडौँमा पनि पहिला भइसकेको छ र अहिले दाङमा पनि ल्यान्ड पुलिङ काम भइरहेको छ। यसमा कस्तो हुन्छ भन्दाखेरि सबै एउटा नमिलेको जग्गाहरू मुस्ट एक ठाउँमा ल्याइन्छ, त्यहाँ चाहिँ बाटोहरू बनाइन्छ। त्यो बाटो बनाइसकेपछि त्यही अनुसार अरू आधारभूत आवश्यकताहरू पानी, हल, बत्ती, टेलिफोन आदि इत्यादिहरू हालेको छ।
धनगढी उपमहानगरपालिकाले नमुना बस्ती बनाउनका लागि क्षेत्रीय शहरी विकास आयोजनालाई स्वीकृति दिइसकेको छ। प्रारम्भिक वस्तु स्थितिको अध्ययन पछि आसपासका सबै जग्गा धनीहरूसँग छलफल गर्दै भएको थोरै जग्गा मागेर विकासका काम अगाडि बढाइनेछ भने केही व्यावसायिक प्लटहरू निर्माण गरिनेछ। ती व्यावसायिक प्लटहरू बेचेर नमुना बस्तीमा लागेको लगानी पनि उठाइने र स्थानीय बासिन्दाहरूका सबै आवश्यकताहरू पूरा गर्दै पूर्वाधारले भरिएको नमुना बस्ती बनाउने लक्ष्य क्षेत्रीय शहरी विकास आयोजनाले लिएको छ। फेरि आयोजना इन्जिनियर बुढा थोकी,
कुनै पनि निर्माण कार्य गर्नको लागि त पैसा चाहियो, त्यसलाई चाहिँ सिड मनी हो। सिड मनी यो आयोजनाबाट हुन सक्छ, धनगढी नगरपालिकाबाट पनि उनीहरूले व्यवस्था गर्न सक्नुहुन्छ। पैसा कहाँबाट आउँछ सबै यो आयोजनाको कामहरू गर्न, निर्माण कामहरू गर्न भन्दाखेरि त्यो लिएका जग्गाहरू चाहिँ व्यवस्थित बनाइन्छ। सर्भिस प्लट भनेर दुई तिनवटा चाहिँ 25-30% उहाँको जग्गा चाहिँ घट्थ्यो। सर्भिस प्लट खुल्ला जग्गा धनगढीको लागि बस पार्क प्रपोज गरिरहेका छन्। बस पार्क चाहिँ सबै उहाँहरूको जग्गाबाट आउने, एलएनी जग्गाहरू पनि धेरै देखिएको छ। त्यही भएर एलएनी जग्गा थोरै उहाँहरूकोबाट पनि डेभलप गर्नको लागि उहाँहरूको त्यो सर्भिस प्लटबाट नै बेचेर त्यही पैसाले चाहिँ त्यो सिड मनी पनि फिर्ता गर्नु पर्यो, बाँकी अरू कामहरू पनि त्यही पैसाबाट गर्ने। कसले गर्ने भन्दाखेरि त्यहीँकै स्थानीय बासिन्दाहरू एउटा जग्गा जसको उहाँहरूबाट नै एउटा समिति बन्छ, त्यो समितिले नै सबै निर्णय गर्छ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
प्रदेश सरकारले गत वर्ष सञ्चालन गरेको कार्यक्रम तर्जुमा भएका नीति तथा कानुन र भौतिक पूर्वाधार तथा कर्मचारी व्यवस्थापनको अवस्थाका विषयमा समीक्षा गरेको छ। गत वर्ष कुल बजेटको 54% प्रगति गरेको प्रदेश सरकारले जनाएको छ। 7 प्रदेश सरकारले 21 कानुन जारी गरेको र 12 कानुन अग्रिम कार्यान्वयनको चरणमा रहेको र करिब 2 दर्जन नीति एवं कानुनहरू तत्काल तर्जुमा गर्ने चरणमा रहेको जनाएको छ। हालसम्म 7 प्रदेशमा 11 मूल निकायसहित मातहतका 79 निकाय रहेका छन्। प्रदेश सरकारका 11 मूल निकायमा 464 कर्मचारी दरबन्दी स्वीकृत भएकोमा 205 कर्मचारी मात्रै परिचालन भएका छन्।
अब के खबर संक्षेपमा। बलात्कारपछि हत्याका घटना बढ्दै गएपछि त्यसको विरोधमा कैलालीको घोडाघोडी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले सुखडमा प्रदर्शन गरेको छ। गौरीगङ्गा नगरपालिकाकी मायाविकाको सामूहिक बलात्कारपछि हत्या र कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा घोडाघोडी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आज सुखडमा प्रदर्शन गरेको हो। घोडाघोडी बहुमुखी क्याम्पसबाट सुरु भएको विरोध र्यालीमा सहभागी विद्यार्थीले घोडाघोडी नगरपालिका कार्यालय अगाडि केही बेर नाराबाजीसहित प्रदर्शन समेत गरेका थिए।
अनराशिबु र अखिल क्रान्तिकारीले बैतडीको शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न हस्ताक्षर सङ्कलन सुरु गरेका छन्। 15 सञ्चालन हुने उक्त हस्ताक्षर अभियानमा 50,000 हस्ताक्षर सङ्कलन गरिने अनराशिबु बैतडीका अध्यक्ष भुवन कार्कीले जानकारी दिनुभयो। बैतडीपछि प्रदेश नम्बर 7 सबै जिल्लामा हस्ताक्षर सङ्कलन गरिने उहाँले बताउनुभयो।
धनगढीमा एक दिने उसु निर्णायक गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कैलाली जिल्ला उसु सङ्घ र उसु प्राविधिक सङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री दीर्घ सोडारी रहनुभयो।
धनगढीको निग्लासैनी गुरुकुल सांस्कृतिक विद्यालयका विद्यार्थी र शिक्षकलाई खिर खुवाइएको छ। लायन्स क्लब अफ धनगढी र धनगढी उपमहानगरपालिका 2 सन्तोषी टोलका श्याम जोशीले जन्मदिनको अवसरमा खिर खुवाउनु भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घले प्रदेश 7 संयोजकत्वमा छत्रकुमार साईलाई नियुक्त गरेको छ। महासङ्घले साईलाई प्रादेशिक संरचना विस्तारका लागि प्रदेश संयोजकमा नियुक्ति गरेको हो।
नमस्कार, पौरखी हातहरूमा स्वागत छ, म जनक विष्ट। सुन्दर सुदूरपश्चिमका नामले चिनिएको प्रदेश नम्बर सातको भूमिमा जन्मेर सुदूरकै माटोसँग लडीबुडी गरी हुर्किएका युवाहरू सुदूरमा सम्भावना नभएको भन्दै छिमेकी राष्ट्र भारत सहित तेस्रो मुलुक जाने गरेको कुरा कुनै नौलो होइन। बरु मुलुक बाहिर जन्मिएर विदेशी माटोसँग खेली हुर्किएकाहरू स्वदेश फर्केर सम्भावना खोज्ने कुरा भने नौलो हुन सक्छ। कैलालीको टिकापुरका रामबहादुर कुवर पनि यो उदाहरणको पात्र बन्न सफल हुनुभएको छ। पाल्पामा पुर्ख्यौली घर भएका रामबहादुर कुवरको परिवार भारतको देहरादून बसाई सरेपछि 2023 सालमा कुवर पनि भारतमै जन्मिनुभयो। उहाँको बाल्यकाल देहरादून मामाघरमै बित्यो भने उतैबाट आइएसम्मको औपचारिक अध्ययन पनि गर्नुभयो। आफ्नो पुर्ख्यौली घर नेपाल फर्कने इच्छाले कुवरलाई सानैदेखि च्याप्दै गयो। सोही इच्छालाई पूरा गर्न कुवरले मामाको सहयोगमा जग्गा खरिद गरी भारतबाट सोझै 2043 सालमा कैलालीको टिकापुर बसाई सर्नुभयो।
म यो देशको माटो प्रति इमान्दारितापूर्वक माया गर्ने मान्छे, भाग्यले गर्दाखेरि म बाहिर जन्मे तापनि मलाई लगाव चाहिँ यो माटोको बासना खुसबु आउँथ्यो नि, त्यसले मलाई तानिराखेको थियो कि अब विदेशमा त सबैले गरिदेखेको छ, विदेशमा बगाएको पसिनाले तपाईँ केही चन्द रुपियाँ पाउनुहुन्छ, त्यो रुपियाँले के गर्न सक्नुहुन्छ, एउटा घर बनाउनुहुन्छ, राम्रो श्रीमती बिहा गर्नुहुन्छ, दुई चारवटा बच्चा पैदा गर्नुहुन्छ, स्कुलमा पढाउनुहुन्छ, तपाईँ रिल्याक्स त गर्न सक्नुहुन्छ, देशको सेवा त कसरी गर्न सकिन्छ त भन्ने एउटा दिमागमा थियो के कुरा होइन, यी कुराहरू खेलिराख्थे।
टिकापुर फर्केपछि रामबहादुरको रोजाइमा कृषि पेसा पर्यो। भारतमा रहँदा मामालाई उखु खेतीमा सघाएका कुवरले टिकापुर आएर भने एक कट्ठा जमिनबाट केरा खेतीको सुरुवात गर्नुभयो। बनाना किङको नामले परिचित किसान कालु हमालको प्रेरणाबाट केरा खेती सुरु गरेका कुवरले जीवनको बाँकी अध्याय केरा खेतीमै बिताउने निधो गर्नुभयो। अहिले उहाँले 20 बिघामा व्यक्तिगत र 20 बिघामा साझेदारी गरेर 40 बिघा जमिनमा केरा खेती विस्तार गर्नुभएको छ।
केरा खेती मैले एक कट्ठाबाट सुरु गरे 44 सालतिर, राम्रो लाग्यो मलाई होइन, यसलाई अगाडि बढाउनु पर्छ भन्ने सोचमा म थिएँ। बिचमा कालु मालजी रामपुरबाट बिएससीजी गरेर आउनुभएको थियो, उहाँसँग र उठबस गर्ने, छलफल गर्ने, चिया पसलमा बस्ने, इन्डियाबाट यति गएर आउँछ, इन्डियाबाट यति फलफुल आउँछ, यति आउँछ भनेर हामी जहिले पनि चिन्तन गरिरहेको थियौँ। उहाँले गरी पनि राख्नुभएको थियो केरा खेती, अनि उहाँको जाने आउने हेर्ने गर्दा गर्दै उहाँबाट नै प्रेरणा लिएर मैले चाहिँ अगाडि केरा खेती बढाएँ।
रतिभर पनि नहडबडाई केरा खेतीमै जीवनको 3 दशक बढी समय बिताइसकेका कुवर फलफुल विधामा यस वर्षको 1,00,000 राशिको राष्ट्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार र 25,000 राशिको क्षेत्रीय स्तरको राष्ट्रपति कृषक पुरस्कारबाट समेत सम्मानित भइसक्नु भएको छ। यो बीचमा धेरै संघ संस्थाले समेत कृषि त्यसमा पनि फलफुल क्षेत्रमा उहाँले गरेको योगदानको कदर गर्दै सम्मान गरिसकेका छन्। पौरखियालले पुर्याएको योगदानले समाजमा स्थान पाउँदा उहाँको छाती गर्वले ठूलो भएको छ।
तपाईँहरूले मलाई बोलाउनु भयो होइन, काठमाडौँमा मैले 2 दिनसम्म त खाना खान खान पाएन, जब माननीय कृषि मन्त्री चक्रपाणी खनालजीले मेरो घाँटीमा माला र प्रमाण पत्र झुन्डाइदिनु भयो, त्यसपछि मैले राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रकारहरूलाई अन्तर्वार्ता दिँदादेखि 2 दिनसम्म त मैले खानाको टाइम पनि पाएन होइन। तपाईँहरूले अहिले मलाई बोलाउनु भयो, किन बोलाउनु भयो त, यस्तो म जस्तो बाटा हिँड्ने मान्छे त हजारौँ छन्, मसित केही रहेछ र मैले केही गराइरहेछु भनेर तपाईँले बोलाउनु भयो, यहीँनिर मलाई गर्व लाग्छ।
पढे लेखेका युवाले कृषि व्यवसाय गर्नु हुँदैन भन्ने विचारधारालाई तोड्न केरा खेतीमा लागेका कुवरको 6 जनाको परिवार अहिले कृषि पेसामै आबद्ध छ। उहाँले 35 जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ भने सबै खर्च कटाएर वार्षिक 30-40 लाख बचत गर्दै आउनु भएको छ। टिस्यू कल्चर प्रविधिबाट केराको बिरुवा समेत उत्पादन गर्दै आउनुभएका कुवरले केरामा थोपा सिँचाई प्रणालीको पनि प्रयोग गर्नु भएको छ।
मेरो आफ्नो फार्ममा चाहिँ 35 जनाको एकदम पक्का जागिर छ, त्यसपछि अरू जस्तै माल तयार हुने बेलामा हामीले त्यसमा फेरि 25-30 जना फेरि प्लस गर्छौँ, घर परिवार पनि मेरो फेरि 6 जनाको त्यसमा इन्भल्भ छ।
यस क्षेत्रमा कुनै अवसर नै नभएको भन्दै दैनिक हजारौँ युवा भारत सहित तेस्रो मुलुक जाने गरेका बेला विदेशबाट स्वदेश फर्केर आफ्नै भूमिमा केरा व्यवसाय गरी रमाउनु भएका कुवर यो समाजका लागि साँच्चै प्रेरणाका पात्र बन्न सफल हुनुभएको छ। दिनेश एफएम 93.8 MHz लागि जनक विष्ट धनगढी।
प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। राजनीतिक हस्तक्षेपका कारण 28 लाख प्रदेशवासीको जनस्वास्थ्यसँग जोडिएको सेती अञ्चल अस्पतालमा मेसु टिकाउने मुस्किल। माथिल्लो तहका चिकित्सक नेतृत्व सम्हाल्न अस्वीकार गर्दै चुस्त व्यवस्थापन नहुँदा सेवा खस्कियो।
हुलाकी राजमार्ग अन्तर्गत कैलालीको धनगढी सती सडक खण्डमा पर्ने पुल निर्माणमा ढिलाइ हुँदा आवत जावतमा शास्ती। 4 वर्ष अगाडि नै निर्माण सम्पन्न हुनुपर्ने पुल नबनेपछि योजना कार्यालय उदासी।
धनगढीमा जग्गा एकीकरण गर्दै व्यवस्थित र अत्याधुनिक नमुना बस्ती निर्माण गरिने। सुविधायुक्त बस पार्क सहित आवश्यक सबै पूर्वाधार बनाउनका लागि प्रारम्भिक अध्ययन सुरु।
र नेपाली काङ्ग्रेसद्वारा सरकार विरुद्ध प्रदेशका 9 जिल्लामा प्रदर्शन सहित विरोध सभाको आयोजना। जनताको ढाड सेक्ने गरी हरेक वस्तुमा बढाएको कर र मूल्य फिर्ता लिन माग।
हवस् त दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। पल पलको अपडेटका लागि dineshkhabar.com लगइन गर्नुहोला। अहिलेको यो समाचार बुलेटिनबाट सहकर्मी रोशन भट्टसँगै सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।